नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रिया नेपाल। आज मिति 2082 साल वैशाख 24 गते बुधबार, वैशाख शुक्ल पक्ष दशमी तिथि, मे महिनाको 7 तारीक सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। नागरिक दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। अझै खुल्न सकेन प्रिसा मृत्युको कारण, किट विश्वविद्यालयमा अध्ययनरत नेपाली प्रिसा शाहको मृत्युको तथ्य जाँचका लागि गरिएको पोस्टमार्टम रिपोर्टमा कुनै कारण खुल्न सकेको छैन, नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशन गरेको छ। भारतको ओडिसा भुवनेश्वरी स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा शाहको मृत्युको अनुसन्धान रहस्यमय बन्दै गएको छ। प्रिसाको परिवारका सदस्यहरू भारतीय प्रहरीलाई अरू केही नबताई अनुसन्धान मात्रै गरिदिनु भनेर मृत्यु प्रमाणपत्र लिएर मंगलबार नेपालतर्फ आएपछि प्रहरी अन्यलमा परेको छ। तथ्य जाँचका लागि गरिएको पोस्टमार्टम रिपोर्टमा मृत्युको कुनै कारण खुल्न सकेको छैन, यिनै कारणले गर्दा अनुसन्धान अघि बढ़न पनि सकेको छैन। भारतस्थित नेपाली दूतावासमा रहेका नेपाल प्रहरीका एसएसपी काउन्सिलर संजीव दास शर्माले मंगलबार बिहान पोस्टमार्टम रिपोर्टबाट कुनै कारण खुल्न नसकेको बताउनुभयो। प्रिसाको मृत्युबारे ओडिसा प्रहरीले थप अनुसन्धान गरिरहेको एसएसपी शर्माले जानकारी दिनुभयो। यद्यपि ओडिसा स्थित पुलिस कमिश्नर कार्यालय स्रोतका अनुसार ल्यापटप र मोबाइलको फोरेन्सिक रिपोर्ट नआइकन जाँच पड़ताल अघि बढ़दैन, पोस्टमार्टम रिपोर्ट आएको छ। ल्यापटप र मोबाइलको फोरेन्सिक ल्याब रिपोर्ट आउन बाँकी छ, त्यसपछि शंकास्पद देखिए थप जाँच पड़ताल हुनेछ। ओडिसा स्थित पुलिस कमिश्नर कार्यालयका एक अधिकारीले भने अझै खुल्न सकेन प्रिसा मृत्युको कारण, नागरिक दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको खबरको शीर्षक हो। बाइस महिना यता रोकियो 89 कम्पनीको आईपीओ, कमिशन मागिएको सामूहिक आरोप, छानबिन हुन्छ कि हुन्न, सरकारको परीक्षा, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। जलविद्युत कम्पनीहरूको प्राथमिक शेयर निष्कासन आईपीओका लागि कमिशन मागिएको आरोप लागेपछि नेपाल धितोपत्र बोर्ड सेवन फेरि विवादमा परेको छ। 22 महिना यता करिब 89 कम्पनीको आईपीओ अनुमति रोकेको बोर्डले 7% कमिशन उठाउन बिचौलिया परिचालन गरेको भन्दै जलविद्युत प्रवर्धकहरूले छानबिनको माग गरेका छन्। तर सेबोन र सरकारले यो मागलाई संवेदनशील रूपमा लिएका छैनन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले आईपीओ अनुमतिमा ढिलाइ र बिचौलियाको बिगबिगीले पारेको असरबारे मंगलबार छलफल गरेका छन्। कमिशन माग्ने बिचौलियासँग सामूहिक प्रतिवाद गर्नुपर्ने अवस्था आएको ऊर्जा प्रवर्धकहरूको निष्कर्ष छ। बाहिर भन्न गाह्रो छ, हिजो मात्र 3 प्रवर्धकसँग कमिशन मागियो, के गरौं भनेर सोध्नुभयो। इपानका अध्यक्ष गणेश कार्कीले भन्नुभयो, पहिले 3% भन्ने थियो, अहिले 5-7% कुरा आएको छ। इपानका अध्यक्ष गणेश कार्की भन्नुहुन्छ, हिजो मात्र 3 प्रवर्तकसँग कमिशन मागियो, पहिले 3% भन्ने आएको थियो, अहिले 5-7% कुरा आएको छ, यस्तो हो भने आयोजना बनाउन सकिँदैन। इपानका उपाध्यक्ष उत्तम ब्लोन भन्नुहुन्छ, बोर्डबाट अनुमति नपाउँदा प्रवर्तकहरूले थप 4.96 अर्ब रूपियाँ ब्याज तिर्नु परेको छ। शेयर निष्कासन नहुँदा 55.52 अर्ब आमदानी गुमेको छ। धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ भन्नुहुन्छ, मापदण्ड नपुगेका कम्पनीले अनुमति पाउँदैनन्, कम्पनीको समग्र सम्पत्ति तथा दायित्व मूल्याङ्कन मा बोर्डले सम्झौता गर्दैन, कम्पनीका लागि शुरूमा मर्चेन्ट बैंकरले डीडीए गरिदिएको हुन्छ, त्यसको प्रतिवेदनलाई बोर्डको संयन्त्रले पनि परीक्षण गर्नुपर्ने हुन्छ, कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर छापिएको छ। सात प्रदेश सात बजेट तर बजेट कार्यान्वयनको अवस्था भने टिट लाग्दो छ। आर्थिक वर्षका नौ महिना बित्दा पनि कुनै प्रदेशले 45% पनि बजेट कार्यान्वयन गर्न सकेका छैनन्। अझ विकास बजेटको त बिहाल नै छ। समयमा ठेक्का नलगाउने भएका ठेक्काको काम पनि प्रभावकारी नहुने र गोजीका योजना छनौटले बजेट कार्यान्वयनमा समस्या देखिएको सरोकारवालाहरू बताउँछन्। प्रदेशका बजेटको बिहाल कार्यान्वयन भएनन् 45% पनि अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको हो। सरकार फेरिएसँगै रोकिएको भूटानी शरणार्थी प्रकरणको अनुसन्धान ठप्प शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर विदेशी पठाउने गिरोहमाथिको अनुसन्धान 10 महिनादेखि जहाँको तही छ। गत वर्ष 14 असारमा मुख्य बिचौलिया बेचन झा पक्राउ परेका थिए। उनी मार्फत त्यसमा संलग्न थप उच्च तहका व्यक्तिहरू खुल्ने अपेक्षा थियो, तर नयाँ सरकार बनेसँगै यो प्रकरणमा थप प्रगति छैन, बरू अनुसन्धान नै ठप्प छ। झा पक्राउ परेसँगै गत वर्ष असारमा सरकार परिवर्तनको दौड़धूप शुरू भएको थियो। झा पक्राउको भोलिपल्टै कांग्रेस र एमाले बीच सरकार बनाउने सहमति भयो। 30 असारमा केपी ओली प्रधानमन्त्री नियुक्त हुनुभयो। नयाँ पत्रिका दैनिकले खबर छापेको हो। राष्ट्र बैंक गवर्नरविहीन भएको एक महिना पुगेको छ। गत चैत 23 महाप्रसाद अधिकारीले अवकाश लिएसँगै रिक्त गवर्नर पदमा मंगलबारसम्म कसैलाई नियुक्त गरिएको छैन। राष्ट्र बैंक ऐनमा बहालवाला गवर्नरले अवकाश लिनु एक महिना अगाडि नयाँ गवर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ। ऐन अनुसार हेर्ने हो भने सरकारले 2 महिनादेखि गवर्नर नियुक्त गर्न सकेको छैन। शुरूमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस बीच कुरा नमिल्दा गवर्नर नियुक्ति हुन सकेको थिएन। नयाँ गवर्नर बनाउनका लागि शक्ति केन्द्र र केही बिचौलियाले सरकार समक्ष लबिङ पनि गरेका थिए। यसबीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गवर्नर कांग्रेसको कोटाबाट नियुक्त गर्ने सहमति बनेको पनि धेरै समय भइसकेको छ। महिना पुग्यो, गवर्नर विहीन राष्ट्र बैंक। ओली र देउवाबीच कांग्रेसलाई गवर्नर दिने सहमति भएको भनिए पनि सरकारले कसैलाई गवर्नर बनाउन सकेको छैन। कारोबार दैनिकले खबर बनाएको छ। महाकाली बस्ती जोखिममा विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिश शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर छापेको छ। दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहका लागि महाकाली नदीमा 4 लेनको पक्की पुल र पहुँच मार्ग बनिसकेको छ। पूर्व पश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डा चौकीदेखि दोधारा चाँदनी एक सुक्खा बन्दरगाह स्थल मलेरिया नालासम्म 6 लेनको 8 किलोमिटर लामो सड़क निर्माण भएर सञ्चालनमा छ। त्यस क्षेत्रमा पुल सड़क सहित पोखरी बनाउने सम्झौता भएको थियो। पुल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन पुलको दुवैतर्फ 2600 मिटर लम्बाईका 2 पोखरी बनाउने तयारी छ, तर पोखरी निर्माणका लागि महाकाली नदीमा बाँध बन्न सकेको छैन, जसका कारण महाकालीको बाढ़ीले पुलका संरचना र तटीय क्षेत्रका बस्ती जोखिममा छन्। उक्त बाँध निर्माण नहुँदा 2078 सालमा महाकाली नदीमा आएको बाढ़ीले पहुँच मार्ग भाइरल रोड भत्काएको थियो। शुरूमा 250 किलोग्राम भन्दा बढ़ी तौलको ढुंगाको प्रयोग गरेर पुलको दुवैतर्फ पोखरीको गाइड बन्द बाँध बनाउने डिजाइन थियो, तर ठूलो ढुंगा नपाइएपछि ग्याविन जाली र प्लम्ब कंक्रीटको प्रयोग गरी बाँध निर्माण गरियो। उक्त बाँध गत वर्ष भदौको बाढ़ीले भत्किएपछि महाकाली पुल योजना कार्यालयले 2 बाँधको डिजाइन परिवर्तन गरिसकेको छ। महाकाली बस्ती जोखिममा विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिश अन्नपूर्ण पोस्टको खबर हो। बाल मन्दिरको जग्गा हिनामिनामा संलग्न विरूद्ध ठगी मुद्दा चलाइने कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। नक्साल स्थित बाल मन्दिरको जग्गा हिनामिनामा संलग्न विरूद्ध ठगी मुद्दा चलाइने भएको छ। बदनियतपूर्ण रूपमा जग्गा भाड़ामा लिने दिने प्रक्रियामा संलग्न देखिएका नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारी र बृहस्पति विद्या सदनका संचालक विरूद्ध मुद्दा चलाउनु पर्ने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको छ। अनाथ बाल बालिकाको हेरचाह र रेखदेखका लागि पञ्चायतकालमै सरकारले बाल मन्दिरका नाममा कायम गरेको जग्गा बाल संगठनले 2049 सालमा बृहस्पतिलाई भाड़ामा दिएको थियो। सम्झौताको म्याद पटक पटक थप्ने क्रममा 2072मा पूरक सम्झौता गरेर लीज अवधि लम्ब्याइएको थियो। जग्गा हिनामिनाका विषयमा फागुनमै विस्तृतमा समाचार बाहिर आए पनि अनुसन्धान रोक्न चलखेल हुँदै आएको थियो। बाल संगठनकै निवेदक अनुरूप प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हिनामिना सम्बन्धी अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा केही महिना अघि बुझाएको थियो। बाल मन्दिरको जग्गा हिनामिनामा संलग्न विरूद्ध ठगी मुद्दा चलाउने, जग्गा भाडामा लिने दिने प्रक्रियामा संलग्न बाल संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारी र बृहस्पति विद्या सदनका संचालक विरूद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई महान्यायाधिवक्ता कार्यालयको निर्देशन, कान्तिपुर दैनिकको खबर हो। झण्डा उठाए झण्डा ओडेनन्, यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा छ। एमाले पार्टी निर्माणका एक आर्किटेक्ट मानिएका प्रदीप नेपालको मंगलबार निधन भएको छ। उहाँले माले हुँदै एमाले बनाउन प्रत्यक्ष भूमिका खेल्नु भएको थियो। जीवनभर कम्युनिष्ट राजनीतिमा सक्रिय उहाँ पछिल्लो समय भने साहित्य लेखनमा केन्द्रित हुनुहुन्थ्यो। पछिल्ला दिनमा आफूलाई राजनीतिज्ञ भन्दा जीवनवादी साहित्यकार भन्न रूचाउने नेपाल केही वर्ष यता पार्किन्सन रोगबाट पीड़ित हुनुहुन्थ्यो। परिवारका अनुसार विचार भन्दा पदीय प्रतिस्पर्धामा लाग्ने नेताहरूको प्रवृत्ति देखेर उहाँ राजनीतिमा विस्तारै निष्क्रिय हुँदै जानुभएको थियो। रोगले च्याप्दै लगेपछि उहाँले आफूलाई मृत्यु पर्यन्त पार्टीको झण्डा नउडाउन र पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्न इच्छा व्यक्त गर्दै आउनु भएको थियो। उहाँको इच्छा अनुसार पार्टीको झण्डा ओडाइएन र पार्टी कार्यालयमा श्रद्धाञ्जलीमा पनि राखिएन। उहाँको पार्थिव शरीरको हिजो साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। झण्डा उठाए झण्डा ओडेनन् शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ भने अन्य पत्र पत्रिकाले पनि यो खबरलाई आज प्राथमिकता दिँदै छापेका छन्। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। संक्रमणकालीन न्याय आफ्नै अडानमा सिफारिश समिति शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिश प्रक्रिया चलिरहेकै बेला उम्मेद्वारहरूको संक्षिप्त सूचीमै असहमति बढ़दै गएको छ। द्वन्द पीड़ित समुदाय र सरोकारवाला संघ संस्थाले सूचीमा समेटिएका नाम योग्य नभएको भन्दै असहमति जनाएका हुन्। उनीहरूले सबैलाई मान्य हुने हिसाबले काम अघि बढ़ाउन माग गरेका छन्। वर्तमान नियन्त्रित र देखावटी प्रक्रिया निरन्तर अघि बढ़ाइयो भने पीड़ित समुदायको नेतृत्व तथा पहलमा वैकल्पिक नागरिक सत्य आयोगको विकल्प अगाडि सार्ने चेतावनीलाई कम नआक्न पनि हामी आग्रह गर्दछौ। संक्रमणकालीन न्याय आफ्नै अडानमा सिफारिश समिति, यो खबर नागरिक दैनिकले छापेको हो। सरकारले स्मार्ट सिटीका विशेषता अवयव र सूचक निर्धारण गरेको छ। यही वैशाख सत्रको मन्त्री परिषद बैठकले स्मार्ट सिटीका चार विशेषता स्तम्भ 25 अवयव र 83 सूचक निर्धारण गरेको हो। यसले मूलत नेपालका शहरहरूको स्मार्टनेसको अवस्था मापन गर्नेछ, साथै दिगो शहरी विकास हासिल गर्न यसले दिशा निर्देश गर्ने शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एकराज अधिकारीले बताउनुभयो। सरकारले स्मार्ट सिटी हुनुको लागि तोकेको चार विशेषतामा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट पूर्वाधार र स्मार्ट अर्थव्यवस्था रहेका छन्। स्मार्ट सिटीका विशेषता अवयव र सूचक निर्धारण कारोबार दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। हल्का वर्षाले पनि अस्त व्यस्त दाउन्ने, हिमालय टाइम्सले अग्रपृष्ठमा छापेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क सामान्य वर्षाले समेत अवरूद्ध बन्न थालेपछि यात्रुहरू आजित बनेका छन्। वर्षासँगै सड़क चिप्लो र हिलाम्य बन्ने भएकाले सवारी साधन चिप्लिएर दुर्घटनाको जोखिम बढ़ेको छ भने घण्टौंसम्मको जामले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिन भइरहेको छ। दाउन्ने सड़क खण्डमा घण्टौं जाममा पर्ने बाध्यताका कारण सवारी साधन चलाउने चालकहरूलाई सामान्य जस्तै भयो। सैना महिना चार रूपन्देहीका 39 वर्षीय सुदीप सुनारले भन्नुभयो, 4-5 घण्टा त सामान्य भइसक्यो, अलिअलि पानी पर्यो कि यहाँ 10 घण्टा जस्तो जाम भइहाल्छ। हल्का वर्षाले पनि अस्त व्यस्त दाउन्ने हिमालय टाइम्सले अग्रपृष्ठमा छापेको छ। करिब 54 वर्षदेखि एउटै शिक्षा ऐनबाट मुलुकको शिक्षा प्रणाली सञ्चालन भइरहेको छ। 2028 सालमा जारी भएको राजाकालीन शिक्षा ऐनले मुलुकको शिक्षा प्रणाली चलेको थियो, त्यसलाई खारेज गरी अब विद्यालय शिक्षा ऐन आउने तर्खरमा छ। शिक्षक आन्दोलनबाट आत्तिएको सरकारले अबको करिब एक महिनाभित्र ऐन ल्याउने तयारी गरेको छ। वैशाख 19 गते संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले असार 15 गतेभित्र विद्यालय शिक्षा ऐन जारी हुने बताउनु भएको थियो। शिक्षक महासंघ आन्दोलनको प्रभाव एक दशकपछि विद्यालय शिक्षामा संघीयता आउँदै नेपाल समाचार पत्रले छापेको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमाथिको शिर मुक्तिछेद पर्वतीय स्थानमा विष्णु भगवानको तीनवटा धार्मिक सम्पदा फेला परेका छन्। समुद्री सतहको 4,100 मीटरको उचाइदेखि करिब 4,700 मीटरको अग्लो पर्वतीय मुक्तिनाथ क्षेत्रको विशाल पर्वतमा भगवान विष्णुसँग सम्बन्धित तीनवटा धार्मिक सम्पदा पत्ता लागेका हुन्। मुक्तिनाथ मन्दिरदेखि माथि अग्लो पर्वतीय स्थानमा विष्णु भगवानसँग जोड़िएको तीनवटा धार्मिक सम्पदा पत्ता लागेको मुस्ताङका प्रमुख जिल्लाधिकारी विष्णु प्रसाद भूषालले जानकारी दिनुभयो। मुक्तिनाथको शिरमा तीन धार्मिक सम्पदा फेला अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी लिमिटेड भीयूसीएलको सहायक कम्पनी जगदुल्ला हाइड्रो पावर लिमिटेडको ठेक्का प्रक्रिया फेरि विवादमा परेको छ। सरकारले नै डोल्पामा निर्माण गर्न लागेको 106 मेगावटको जगदुल्ला जलविद्युत आयोजनाको पुनः आह्वान गरिएको ठेक्का प्रक्रिया विरूद्ध परेको रिटमा उच्च अदालत पाटनले कम्पनीलाई कारण देखाओ आदेश जारी गरेको हो। जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया फेरि विवादमा 106 मेगावट क्षमताको आयोजनाको पुनः आह्वान गरिएको ठेक्का प्रक्रिया विरूद्ध परेको रिटमा उच्च अदालत पाटनबाट कम्पनीलाई कारण देखाओ आदेश कान्तिपुर दैनिकको खबर हो। जनकपुर स्थित प्रस्तावित राम जानकी बहुद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा गुठी संस्थान तगारो बनेको छ। रंगशालाको डीपीआर तयार पारेर निर्माण प्रक्रियामा रहेको मधेस प्रदेश सरकारलाई गुठी संस्थानले पत्र लेखेर जग्गाको लीज भाडामा चर्को माग गरेको छ। जनकपुर 14 रजौल स्थित गुठी संस्थानको 17 बिघा जग्गामा मधेस प्रदेश सरकारले आफ्नै लगानीमा राम जानकी रंगशाला निर्माण गर्ने तयारी थालेको छ। राम जानकी रंगशाला निर्माणमा गुठी तगारो, वार्षिक 50 लाखमा जग्गा लीजमा दिने गुठी संस्थानको पत्रले मधेस प्रदेश सरकार आक्रोशित। यो खबर कान्तिपुर दैनिकको हो। सुर्तीजन्य पदार्थमा कम कर किन शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। अग्रपृष्ठमा सुर्तीजन्य पदार्थमा अत्यधिक कर वृद्धि भए यसका प्रयोगकर्ता स्वत घट्छन् भन्ने मान्यता विश्व स्वास्थ्य संगठन र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियन्ताको छ। यो मान्यता अनुसार सुर्तीजन्य पदार्थको अन्त शुल्क कर 75% तोकिनुपर्छ, तर सरकारमाथि सुर्तीजन्य पदार्थ उत्पादक कम्पनीहरूको झेलमा परेर अन्त शुल्क कर वृद्धि गर्न नसकेको आरोप छ। नेपालमा वर्षेनी 28,110 जनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारणले लाग्ने रोगबाट हुन्छ। नेपालमा 67,00,000 मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्, जुन कुल जनसंख्याको 34% हो। सुर्तीजन्य पदार्थमा कम कर किन नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। फजुल खर्च कटौती फगत गफ होइन शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ। अर्थशास्त्री डेलीराज खनालको अध्यक्षतामा 2075 सालमा सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको थियो। दुर्भाग्य के भयो भने आयोगको प्रतिवेदन नै सार्वजनिक भएन, तर खनाल स्वयंले मीडियामा बताए अनुसार उहाँको सुझाव कार्यान्वयन गरेको भए सरकारको वार्षिक 3 खर्ब रूपियाँ बच्न सक्थ्यो। अन्नपूर्ण पोस्टले यो सम्पादकीय प्रकाशित गरेको छ। चुहावटले राजस्व मारमा शीर्षकमा कारोबार दैनिकले सम्पादकीय छापेको छ भने कान्तिपुर दैनिकले प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता शीर्षकमा सम्पादकीय छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।